नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा किरण अधिकारी र भागवत भट्टराईको स्वागत छ।
इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
आजको इकोनोमिक टाइम्समा चिनिया राष्ट्रपतिको नेपाल भ्रमण र नेपाल चीनको आर्थिक सम्बन्ध विस्तारका सम्बन्धमा नेपाल चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष राष्ट्रभूषण चाकुबाजीसँगको कुराकानीलाई केन्द्रित गर्दैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान 9 बजे 6 पूर्व प्रधानमन्त्रीसँग छलफलका लागि बोलाउनु भएको छ। चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै ओलीले छलफलका लागि पूर्व प्रधानमन्त्रीलाई बोलाउनु भएको हो। चिनिया राष्ट्रपतिको तर्फबाट 23 वर्षपछि हुन लागेको यो भ्रमण प्रभावकारी बनाउनका लागि आवश्यक एजेण्डामा छलफल गर्न 9 बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्रीसँग छलफल गर्ने प्रचलन अनुसार नै प्रधानमन्त्रीले छलफल बोलाउनु भएको। चिनिया राष्ट्रपतिको सी जिनपिङको भ्रमणका क्रममा नेपालले कस्ता एजेण्डा उठाउनु पर्छ, नेपालको आर्थिक विकास कसरी गर्न सकिन्छ लगायतका विषयमा कुराकानी गर्नका लागि नेपाल चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष राष्ट्रभूषण चाकुबाजी हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा।
धन्यवाद।
अहिले प्रधानमन्त्रीले 6 पूर्व प्रधानमन्त्रीहरूलाई बोलाउनु भएको छ। नेपालले अहिले उठाउनु पर्ने नेपालको राष्ट्रको विकास र आर्थिक विकासलाई ध्यान दिएर उठाउनु पर्ने एजेन्डा के हो जस्तो लाग्छ तपाईँले त्यो क्षेत्रमा नेतृत्व गरेर बस्दै गर्दा?
हाम्रो महामहिम राष्ट्रपतिज्यू नेपाल भ्रमणमा जुन किसिमले हामीले सत्कार स्वागत गर्नुपर्छ त्यो त हामीले मेन एजेन्डा भनेको नेपाल र चिनको व्यापार घाटा कम गर्नुपर्ने हाम्रो चाहिँ मेन उद्देश्य रहनेछ। त्यसको लागि अब आजै भोलि नै व्यापार घाटा कम हुन्छ भनेर त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि चिनिया लगानी नै नेपालमा भित्राउनु पर्ने, त्यसको लागि सहज वातावरण बनाइदिनु पर्ने, विभिन्न क्षेत्रमा चाहिँ जबसम्म हामीले उत्पादन गर्न सक्दैनौँ तबसम्म हामीले निर्यात पनि गर्न सकिँदैन। अब खालि हाम्रै हस्तकलाको वस्तुहरू मात्रै निर्यात गरेर त्यसबाट चाहिँ हामीले आयातको चाहिँ व्यवहार हामीले खप्न सकिरहेको छैन। जति आयात हुन्छ, आयात भनेदेखि चाइनाबाट मात्रै हामीले 2 खरब जतिको आयात गर्छौँ भने 2 अरब जतिको मात्रै हामीले निर्यात गरिरहेछौँ।
तब गत वर्ष 2 खर्बको आयात गऱ्यौँ, 2 अर्बको निर्यात गऱ्यौँ, अहिलेको अवस्था पनि करिब त्यस्तै त्यस्तै रहेको छ। अब चाइनाले नेपाललाई 2015 विशेष प्राथमिकतामा राखेको भनेको छ, नाकाबन्दी भूकम्प पछाडि अलिकत व्यावसायिक गतिविधि बढेको देखिएको छ, तर नेपालले चाहिँ त्यो हिसाबले लाभ लिन नसकेको जस्तो देखिन्छ।
निश्चय नै नेपालले लाभ लिन नसकेको हो, जसको अब चाइनाले 8,030 आइटम भत्ता नलाग्ने भनेर छुट पनि दिएको हो, तर त्यसमा चाहिँ हामीले आफ्नै हिसाबले चाहिँ उत्पादन बढाउँदै जानुपर्ने, उनीहरूको चाइना एउटा एक्सपोर्टर मात्रै नभएर अहिले चाहिँ इम्पोर्टर पनि भइरहेछ। प्रत्येक वर्ष उनीहरूले इम्पोर्ट एक्सपोर्ट पनि गरिरहेको हुन्छ, कुन कुन देशको सामान चाहिँ कस्तो हुन्छ भनेर आफ्नो विदेशी सामान मात्रै ऊ गर्ने, विदेशी पसलहरू राखौँ ऊ गरौँ, एउटा ऊ चाहिँ कन्ज्युमर पनि भइरहेछ विदेशी सामानको, आफ्नै देशमा मात्रै ऊ नभएर उनीहरूले चाहिँ एक्सपोर्टमा ध्यान त दिएकै छ, इम्पोर्ट पनि चाहिएको छ र नेपालबाट के गर्न सकिन्छ भने उनीहरूले नगरेको पनि होइन। त्यही अनुसारले हाम्रो यो जेल डिसिज कन्ट्रीहरूको लागि भनेर 8,030 आइटम दिएको छ, त्यसमा नेपाल भ्याएको
त्यसको लाभ उठाउन सकेको त देखिँदैन।
त्यसको लाभ उठाउने चाहिँ नेपालले पटक्कै त्यसतिर ध्यान दिएको छ, त्यो इम्पोर्ट गर्ने भनेर चाइनिजले भन्ने, हामी चाहिँ इम्पोर्टमा बढी ध्यान दिन थाल्यौँ, पहिला 1 खरबबाट अब बढेर 2 खरब
पुगिसक्यौँ।
अब यहाँ उद्योग
यसमा कसको कमजोर देख्नुहुन्छ भन्नाले, ती जुन वस्तुलाई छुट दिएको छ त्यो नेपालले उत्पादन गरेर पठाउन सक्ने अवस्था नभएको, अथवा त्यो किसिमको वातावरण सिर्जना नभएको, अथवा चाइनाको नेपालले त्यो उत्पादन गर्न नसकेको के देख्नुहुन्छ?
नेपालले उत्पादन नै गर्न नसकेको, उत्पादन गर्ने लगानीको वातावरण राम्रो नभएको, जतिसुकै भने पनि हाम्रो सरकार तर्फबाट के भइरहेको छ भनेदेखि माथिल्लो तहबाट ठिक छ जब तल्लो तल्लो तह जाँदै गयो भने एउटा लाइसेन्स विदेशी लगानीलाई प्रोत्साहन दिनुपर्ने, स्वागत गर्नुपर्ने, विभिन्न किसिमको झन्झटहरू हामीले बेहोरिरहेको छौँ र लगानीकर्ताहरूले पनि बेहोरिरहेको छ। त्यही मेन कुरो त अब प्रवेश आज्ञा भिसाको पनि प्रब्लम चलेको छ, भिसा पनि अरू देशको लागि कति कसरी दिइरहेको छ भनेर भन्छ। चाइनिजको लागि त 5 महिनाभन्दा 6 महिना बढी
लाइसेन्स छैन।
अनि विदेशी लगानी गर्ने मान्छेहरू प्रविधिकेर उनीहरूको लगानी गर्ने मान्छेहरू आउने लाइसेन्स लिनलाई हाम्रो 6 महिना लाग्छ भने भिसा दिने चिजमा 5 महिना हुन्छ, 5 महिनासम्म बस्न पाउने, त्यसपछि बस्न नपाउने।
भन्नाले चिनिया लगानी भित्र्याउन सक्दा मात्रै त्यो सामान चाहिँ चिनतर्फ निर्यात हुन्छ र नेपालको व्यापार घाटा कम हुँदै जान्छ भन्ने तपाईँको बुझाइ हो?
होइन, मैले त्यस्तो भन्न खोजेको होइन कि चिनिया लगानी होस् कि जुनसुकै लगानी होस्, लगानी यहाँ गर्न दिनु पर्यो, लगानी वातावरण राम्रो बनाइदिनु पर्यो, त्यसबाट हामीले लगानी मैत्री वातावरण पाइयो तब मात्रै हामीले चाहिँ उत्पादन गर्न सक्छ। जबसम्म यहाँ नेपालमा उत्पादन हुँदैन हामीले
अब यो बिचमा तपाईँले अघि पनि अलिकति जोड्नुभयो, नेपालका सामान चिनमा जाने भनेको हस्तकलाका सामग्रीहरू देखिएको छ। प्रत्येक वर्ष 7-8 वटा व्यापार मेला चिनले आयोजना गर्छ, नेपाल सहितका थुप्रै देशहरू बोलाउँछ, तर नेपाली वस्तुप्रति जुन किसिमको विगतमा आकर्षण देखिन्थ्यो अहिले त्यो आकर्षण देख्न कम भएको जस्तो देखिन्छ नि, के पाउनु भएको छ तपाईँले र कारण के हुनसक्छ?
होइन, आकर्षण कम भएको होइन, जुन नेपालको हस्तकलाको वस्तुहरू चाहिँ चाइना बायर भएर नै उनीहरूले खरिद गर्दैन, नेपालको हस्तकलाको वस्तुहरू चाहिँ अहिले एक्सपोर्ट भइरहेछ। पाटनमा भक्तपुर र हाम्रो काठमाडौँको जति पनि कार्यालय छ उनीहरू चाहिँ आफ्नो व्यवसाय धान्न सजिलो भइरहेछ, उनीहरूको एक्सपोर्ट पनि भइरहेछ, नभएको होइन। त्यसमा काठमाडौँ चाइनाबाट हामीले इम्पोर्ट गर्ने जुन अब पश्मिनाको छ त्यो पनि एक्सपोर्ट भइरहेछ, साथै कार्पेट पनि एक्सपोर्ट भइरहेछ। त्यति मात्रै होइन कि चाइनामा जतिसुकै हामीले एक्सपोर्ट गरे पनि त्यहाँ उनीहरूले नरुचाउनेहरू चाहिरहेछन्, व्यवस्थित रूपमा हामीले एक्सपोर्ट गर्न सकेका छैन। जति पनि सामान गइरहेछ क्यास एन्ड क्यारी भन्ने जुन शब्द छ, हामीले सामान बोकेर गएर त्यहाँ मेलामा बेच्ने, मेलामा जति बिक्री हुन्छ त्यही पैसा उठाएर ल्याउने, र त्यो पनि ब्याङ्किङ च्यानल राम्रो नभएकोले ब्याङ्कबाट हामीले पैसा ल्याउन सक्दैनौँ, त्यो पनि क्यारी गरेर ल्याउनु पर्छ। जस्तो सामान बोकेर गयो त्यस्तै पैसा बोकेर आउनुपर्ने स्थिति आइरहेको छ।
कतिपय अवस्थामा नेपालले गर्न नहुने भनेको काम नै गर्नु परेको छ ब्याङ्किङ च्यानल नभएको कारण।
ब्याङ्किङ च्यानल छ तर ब्याङ्कबाट देखाउने र ब्याङ्कबाट ल्याउने चाहिँ त्यो च्यानल चाहिँ हामीले
मुख्य रूपमा एक्सपोर्टरलाई परेको समस्या चाहिँ के हो? चिनसँगको व्यापारमा बढाउन सकिन्छ भन्ने पनि अवस्था छ, नेपालका वस्तुहरू रुचाएको अवस्था पनि छ, खास समस्या चाहिँ कहाँनिर सिर्जना भएको?
समस्या भनेको एउटा के छ भने हाम्रो चाहिँ मासमा प्रोडक्सन गर्नु पर्यो, चाइना ठुलो देश छ, चाइनाले पनि मासमा किन्न सक्दैन, अब कन्ज्युमर छ, मास कन्ज्युमर छ, त्यहाँ चाहिँ इम्पोर्टर जुन किसिमले हाम्रो एउटा एउटा पार्टनमा एउटा पसल उछ एउटा पसल एउटा म्यानुफ्याक्चर त्यस्तै यस्तै गर्दा चाहिँ चाइना पनि विभिन्न ठाउँमा एक एकवटा सानो सानो पसलहरू प्राइभेट सेक्टरले खोलिरहेको छ। अब स्टेट ओन्ड कम्पनीले चाहिँ यो हस्तकलाको सामानहरू इम्पोर्ट गर्दैनन्, त्यसले गर्दाखेरि मैले विभिन्न मिटिङ गर्न प्रस्ताव के राखेको छु भने एउटा ट्रेडिङ हाउसको कन्सेप्ट राखौँ, यहाँ एउटा ट्रेडिङ हाउस खोलौँ, सबै सामान कलेक्सन गरौँ, त्यो ट्रेडिङ हाउसले चाइनामा पनि एउटा ट्रेडिङ हाउस खोलौँ, चाइनामा पनि एउटा ट्रेडिङ हाउस र त्यहाँबाट डिस्ट्रिब्युसन च्यानल बनाउने, सबैले इम्पोर्ट गर्न सक्दैन किनभने चाइनामा इम्पोर्ट लाइसेन्स चाहिन्छ उनीहरूले, सानो सानो दोकान गरेर बस्नेहरूले उनीहरूसँग इम्पोर्ट एक्सपोर्ट लाइसेन्स हुँदैन, उनीहरूले डाइरेक्ट इम्पोर्ट गर्न सक्दैन, एलसी खोल्न सक्दैन, टिटी गर्न सक्दैन, ब्याङ्क मार्फत पेमेन्ट पठाउन सक्दैन, त्यसले गर्दा पनि उनीहरूलाई समस्या परिरहेको छ।
कन्ट्री वाइज ट्रेडिङ हाउस खोल्नु पर्यो दुई पक्षहरू,
दुई पक्ष यहाँ एउटा सबै एउटा समूह मिलेर एउटा ट्रेडिङ हाउस खोल्नु पर्यो, त्यहाँ हाम्रो ब्रान्च एउटा खोल्नु पर्यो,
भन्नाले निजी क्षेत्रको तर्फबाट कि सरकारले
गरेर चाहिँ उनीहरूलाई हाम्रो पसल नेपाल पेभिलियन राख्ने हो कि नेपाल सोरुम राख्ने हो कि त्यसरी राखेर कुनै एउटा ठाउँमा राखेर विस्तार गर्दै जाने, विभिन्न प्रोभिन्समा अहिले विस्तार गर्दै गएर त्यो किसिमले गर्न सक्यो भने चाहिँ हाम्रो सामानको भविष्य छ। तर भने अहिले जुन व्यवसायले भइरहेछ क्यास एन्ड क्यारीको रूपमा लग्यो बेच्यो आयो, लग्यो बेच्यो आयो,
लार्ज लार्ज उत्पादन गर्न नसक्दा नै त्यसको समस्या सिर्जना भयो। धेरै
उत्पादन पनि लार्ज स्केलमा छैन
छैन,
उनीहरू इम्पोर्ट गरे पनि लार्ज स्केलमा छैन, त्यो चाहिँ अलिकति त्यो व्यापारिक
दुई पक्षीय निजी क्षेत्रका बिचमा छलफलहरू भएका छन्, बिटुबी छलफलहरू भइरहेको अवस्था छ। चाइनिज लगानीकर्ताहरूको चाहिँ नेपालप्रतिको धारणा चाहिँ के देख्नुहुन्छ? नेपालमा कहाँनिर उनीहरूले विदेशका अन्य देशहरूमा जसरी लगानी विस्तार गरिरहेको अवस्था छ, त्यो हिसाबले नेपाल छिमेकी देश नजिकको देश भएर पनि त्यो हिसाबले गर्न सकेका छैनन्, कतिपय अवस्थामा प्रतिबद्धता गरेको रकम पनि आउन सकेको छैन, के बुझाइ देख्नुहुन्छ उनीहरूको?
मेन प्रब्लम भने लगानीको समस्या त छँदैछ। लगानी समस्या भने पहिला प्रथम त स्थानीय, अर्को जग्गा, त्यसपछि प्रशासनिक पनि छँदैछ। एउटा मिल्यो भने मिल्दैन, अनि यो जुन प्रोभिन्स त केन्द्र स्थानीय उसमा जुन इआइए गर्ने भने त्यो पनि धेरै किसिमको उहरू छ, विभिन्न किसिमको ऊ छ। अब वान विन्डो सिस्टममा जाने हो भने वान विन्डोमा ऊ केही पनि छैन, वातावरण बनिसक्यो।
वान विन्डो भन्न लागेको धेरै समय भयो, औपचारिक घोषणा गरेकै डेढ दुई वर्ष भइसकेको अवस्था छ,
भइसक्यो। अब त्यसमा चाहिँ मान्छेहरू छैन, हामी चाहिँ विभिन्न उसमा धाइरहनु पर्ने नै स्थिति आइरहेको छ। जस्तो अब यो हाम्रो मेन त हाम्रो जग्गा चाहिँ महँगो, चाइना चाइनिजहरू आउने भनिरहेको छ, चाइनामा जग्गा भनेको गभर्मेन्टको जग्गा, उनीहरू जति ल्याएको हुन्छ त्यो चाहिँ हुन्छ लिजमा पाउँछ, हाम्रो चाहिँ लिन पाउने होइन किन्नु पर्ने। जति भाइबरको जग्गा पैसा जति लगानी जग्गामा गर्न थालिसकेपछि हाम्रो उत्पादन गर्नलाई पैसा कहाँबाट ल्याउने पनि आइरहन्छ, हाम्रो जुन किसिमको मेसिन र मेसिनरी कस्ट भन्दा पनि जग्गामा बढी पैसा लगानी गर्नुपर्ने स्थिति पनि आइरहन्छ। अब ल्यान्ड चाहिँ एउटा एक्विजिसन गरेर कति गर्ने गर्ने, जस्तो मैले भियतनाममा देखेको थिएँ, चाइनाको अलग्गै इन्डस्ट्रियल जोन, कोरियाको अलग्गै इन्डस्ट्रियल जोन, ताइवानको अलग्गै, जापानको अलग्गै, त्यस्तो किसिम इन्डस्ट्रियल जोन गरेर उनीहरू खालि कोरियन कोरियन मात्रै, चाइनिज चाइनिज मात्रै, उनीहरू मात्रै इन्डस्ट्री, उनीहरूले भित्र जे पनि संरचना बनाओस्, ऊ गरोस्, डेभलप गरोस्, त्योभित्र उनीहरूको इन्डस्ट्रियल पार्क, त्यस्तो मैले देखाएको छु। नेपालमा त अब जुनसुकै उसमा पनि कहीँ पनि छैन कि, न त पार्क छ न के छ, पुरानो ओगटी रहेको छ, कुनै पनि ठाउँ पनि पाउँदैन। र नयाँ बनाउनु पऱ्यो भने हामीले चाहिँ जग्गा किनेर जग्गाको लगानी, अब मान्छे चाहिँ उद्योग खोल्नुभन्दा जग्गा किन्न पनि चाहिँ उत्साहित भएको, जग्गाको मल चाहिँ भोलि बढ्छ, उद्योगमा चाहिँ सम्भावना के छ छैन भन्ने कुरामा त्यस्तो किसिमको मनस्थिति पनि आइरहेको।
यसमा समाधान चाहिँ के देख्नुहुन्छ तपाईँले?
समाधान गभर्मेन्टले ल्यान्ड दिइदिनु पर्यो, कुनै पनि उद्योग गर्ने हो भने सहज रूपमा सहज वातावरण बनाइदिनु पर्यो, सहज रूपमा जग्गा किन्ने
ल्यान्डको जिम्मेवारी गभर्नरको तर्फबाट गभर्नमेन्टको तर्फबाटै आउनु पर्यो,
गभर्मेन्टको तर्फबाट। हाम्रो जति पनि सरकारी जग्गाहरू छ त्यहाँनिर अब इन्डस्ट्रियल पार्क डेभलप गरिदिने, विदेशी जोसुकै आओस् त्यहाँ बस्ने भनेर चाहिँ भनिदिनु पर्यो।
अब सीको भ्रमणलाई
समस्या,
सीको भ्रमणलाई केन्द्रित हेर्ने हो भने अब भोलि बिहान व्यापारिक विस्तारलाई नै बढी केन्द्रित गरिएको छ र हाम्रो चाहिँ यातायात क्षेत्रलाई बढी प्राथमिकता देखिएको छ, दिएको दिइने भनेर उठाइएको छ। काठमाडौँ केरिङ रेलमार्गका कुराहरू पनि रहेका छन्, अब भन्सार नाकाहरू विस्तार र राम्रो गराउने विषयमा पनि छन्। अहिले हामीले ध्यान दिनुपर्ने बाटो चाहिँ बाटो विस्तारमा हो कि के रेलमार्गमा हो कि, के देख्नुहुन्छ? नेपालको व्यावसायिक जगतबाट कताबाट लाभ हुनसक्छ?
अब व्यावसायिक बाटो निर्माण भन्ने कुरोमा त अब चाइना तर्फ छँदैछ, हाम्रो तर्फ मात्रै छैन, हामी खालि अरूको मुख ताकेर बस्ने होइन। अब चाइना र नेपाल हाम्रो चाहिँ असल छिमेकी मित्र राष्ट्र, अब हामी ल्यान्ड लक कन्ट्री नभए चाहिँ ल्यान्ड लिङ कन्ट्री पनि भन्ने हामीले अहिले गरेका छौँ। इन्डिया
चाइनाको
भएर गर्ने, अब इन्डियाबाट पनि नाका खोल्ने, चाइनाबाट ऊ गर्ने, र चाइना र उसको चाहिँ बिचमा बसेर हामीले चाहिँ त्यसको केही फाइदा लिने भन्ने कुरो आउँछ। अब मेन रह्यो अब बाटो बनाउनेमा, तातो पानीतिर तपाईँ जानुभएको छ, हाम्रो केरुङतिर गए पनि यता नेपालतिर मात्रै बाटो छैन, उतातिर जति पनि बाटो छ राम्रो बनाइरहेको छ भनेपछि हामी आफ्नो विकास आफै गर्नुपर्छ, त्यसको लागि सहयोग माग्नुपर्छ, त्यो राम्रो हो। अब असल छिमेकी राष्ट्र भएकोले हाम्रो मित्रता कायम राख्नुपर्छ, उनीहरूको जब त जब मित्रता कायम हुन्छ हामीले जे गरे पनि ऊ गरे पनि उसको चाहिँ सहयोग, हामी पनि सहयोग माग्नु
लिन सकिन्छ,
गर्नुपर्छ। सहयोग कुन किसिमले माग्ने, आफूले दिन सक्ने, लिन सक्ने, गर्न सक्ने सहयोग चाहिँ हामीले माग्नु पर्यो. अब उसले दिन सक्छ छैन भने त्यो पनि भएन. अब रेलमार्ग कुरेर बस्यौँ भने त अर्को 10 वर्ष हामी पछाडि जान्छ. रेलमार्गलाई
एउटा दीर्घकालीन
डेभलप गर्दै जाने विकल्प चाहिँ अहिले जुन बाटो छ त्यसलाई स्थानान्तरित गर्ने त्यो गर्दै गयो भने हामी एवं रूपले विकास गर्दै जान सक्छौँ. अब रेलमा कुटेर बस्यौँ भने त्यो बाटो पनि बिग्रिन्छ, रेलमा पनि बिग्रिन्छ, हाम्रो त्यो नाका बन्द नै हुन्छ. 10 वर्षसम्म पनि आउँछ कि आउँदैन. रेलमार्गको विकल्प होला, हुन्छ, गर्नुपर्छ. तर रेलमार्ग आजको भोलि नै बन्ने पनि होइन. बाटो मर्ज तुरन्त गरिहाल्यो भने चाहिँ हाम्रो गाडी पनि सुधिहाल्छ. जुन बाटो चाहिँ अब 100 किलोमिटर पनि छैन, त्यसमै हामीले चाहिँ वीरगन्जबाट आउने 300 किलोमिटर, त्यहाँबाट आउने 100 किलोमिटर, र त्यसको चाहिँ त्यो पर हामीले भाडा तिरिरहेको छ. त्यो पर भाडा पनि तिर्नु परिरहेको छ. बाटो राम्रो भइदिएको भए उनले पनि त्यो रेट घटाउँथ्यो होला, सस्तो हुन्थ्यो, सहज रूपमा सकिन्छ.
फेरि एकपक्षीय भाडा हेर्नु पर्यो, उताबाट आउँदा भरि आउँछ, यताबाट आउँदा रित्तो जानुपर्छ. त्यसको
ब्याकलोड नभएर नै त्यो भाडा बढेको पनि हो. चाइना एक्सपोर्ट गर्यो भने त हामीले त्यो पनि सस्तोमा हामीले पठाउन सक्छौँ, भाडा पनि सस्तो पर्छ,
सस्तो पर्छ.
खालि जाने गाडीले बोकेर जान्छ, त्यसमा हामीले धेरै सामान पठाउन सक्छ. त्यसको लागि चाहिँ चिनिया लगानी ल्याउनै पर्छ, चिनिया लगानी ल्याएर यहाँ उत्पादन गराउनै पर्छ. उत्पादन गरेर हामीले एक्सपोर्ट गर्यो भने मात्रै हामी समृद्धिर जान सक्छौँ. चाइना चाहिँ अहिले त्यो उसमा
र अन्तिममा
कन्ज्युमर पनि हो भन्ने कुरो चाहिँ हामीले
अन्तिममा बताइदिनुहोस्, अब चीन तर्फबाट नेपाल के विषयमा आश्वस्त हुनुपर्ने अवस्था र यो भ्रमणको क्रममा अलिकति प्रतिबद्धता खोज्नुपर्ने अवस्था छ र नेपाल तर्फबाट चीनले के आश्वस्त हुन चाहन्छ त्यो विषयमा बताइदिनुहोस्।
चीनबाट नेपालमा त अब लगानीकै हामीले आशा राखौँ, हाइड्रो पावरतिर भनौँ, इन्फ्रास्ट्रक्चर भनौँ, औद्योगिक क्षेत्रतिर जति पनि सक्छ सबैतिर चाहिँ उसको चाहिँ लगानी हामीलाई जरुरी छ. अब किनभने अब यता छिमेकी रिसाउँछ, छिमेकीलाई दिउँ, यता पनि दिउँ, ऊ पनि रिसाउँदैन, ऊ पनि रिसाउँदैन. उसलाई एउटा हाइड्रो पावर दियो भने उसलाई दिउँ. उताबाट जस्तो रेलमार्ग केरुङबाट पोखरा काठमाडौँ ल्याउने रेलमार्ग चाइनालाई दिएका छौँ भने रक्सोलबाट काठमाडौँ ल्याउने इन्डियाले गरिदिने. असल छिमेकी भएर बसौँ, असल मित्रता कायम गरौँ, दुवैलाई मिलाएर दुवैसँग मिलेर वातावरण राम्रो बनाऊ र औद्योगिक हाम्रो उद्योगहरू चाहिँ अगाडि बढाउनको लागि लगानीको वातावरण बनाउने र चाइनाबाट लगानी गर्ने वातावरण बनाउनु पर्यो. उनीहरूलाई लगानी गर्न आऊ भन्नु पर्यो, हाम्रो देशमा उत्पादन गर्नु पर्यो, उत्पादन गरेको वस्तु चाइना नै एक्सपोर्ट गर्नु पर्यो. जुन 8030 आइटम चाहिँ हामीलाई छुट दिएको छ, प्रचार छुटमा शून्य दरमा, त्यसको चाहिँ लाभ लिन सकौँ.
एक हिसाबले भन्यो भने सीमित वर्षलाई, एक दशकलाई अथवा 5 वर्षलाई हाम्रा उत्पादन भएका वस्तुहरूलाई छुट माग्नु पर्ने भन्ने किसिमका एजेन्डाहरू छलफलहरू पनि भएका छन्। अहिले त्यो उठाउन पर्ने आवश्यकता छ 8030 चाहिँ अहिले छुट दिइरहेको अवस्थामा?
होइन होइन, हामीले अब लाज नमानिकन भन्नुपर्छ, एलडिसिज कन्ट्रीहरूको लागि दिएको, अति गरिब देशहरूको लागि भनेर त्यो चाहिँ 24-25 लाख हामी छौँ, त्यसमध्ये हामी पर्छौँ. त्यो चाहिँ अति विगत अब गरिब देशको लागि दिएको छुटलाई हामीले भोलि गरिबै भएर बसेर त्यो छुट सराबार मागिरहनुपर्छ भन्ने छैन. हामी चाहिँ भोलि सम्पन्न हुन सक्छौँ. त्यो चाहिँ अब जस्तो अब भियतनामले नम्बर वानमा उसले एक्सपोर्ट गरिरहेको छ त्यही एलडिसिजकै बेनिफिट लिएर. अब त्यसमा अब गरिब भएर बसेर उग्र सधैँ मागेर त बस्नु त भएन नि. त्यो चाहिँ गरिब देशले दिएको छुट, त्यो छुटको बारेमा त कुरा गर्नै पर्दैन. बरु थप केही आइटम हाम्रो एक्सपोर्ट गर्नलाई अप्ठ्यारो परिरहेको छ, त्यो 2 आइटम छुटेको छ भने त्यसको लागि चाहिँ हामीले माग गर्ने हो. त्यो त अब हाम्रो राजदूतावास मार्फत पनि गर्न सक्यौँ. त्यो झिना मसिनो कुराहरूलाई त अब
अहिले उठाउन आवश्यक छैन
छैन. यो कुराहरूलाई चाहिँ थप संशोधन गर्न सकिन्छ यहाँ राजदूतावास मार्फत पनि हामीले गर्न सक्छौँ. यो सानसानो कुराहरू हो, एक दुईवटा त्यसलाई हामीले पनि गर्न सकिन्छ. तर यसमा चाहिँ सलिड इन्फ्रास्ट्रक्चर, सडक भनौँ, पुल भनौँ, ऊ भनौँ, हाइड्रो पावर भनौँ, कुनै एउटा राम्रो उद्योगहरू भनौँ, त्यसको लागि चाहिँ हामीले रिक्वेस्ट गर्यो भने राम्रो हुने.
हस्, तपाईँको महत्त्वपूर्ण समय हामी र हाम्रा श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद.
हस्, समय दिनुभयो, धेरै धेरै.
उहाँ हुनुहुन्थ्यो नेपाल चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष राष्ट्रभूषण चाकुबाजी। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
हेर न सीता, बिहा भएको यतिका वर्ष भइसक्यो, अझै घर बस्न सकेका छैन, मलाई त डर पो लागिरहेछ।
ओहो, कतै तिमी वा श्रीमानमा बाँझोपन त छैन?
बाँझोपन? हे भगवान्, मैले के पाप गरेछु?
आत्तिनु पर्दैन सरिता, अहिले त बाँझोपनको उपचार गरेर गर्भदान गर्न सकिन्छ नि। त्यसैले निर्धक्क भएर विश्वसनीय महिला रोग विशेषज्ञसँग परामर्श लिन जाउँ।
बाँझोपनको उपचार सम्भव छ, साथै प्रसूति सेवा, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन र सुखी सम्पन्न परिवारको लागि नियमित डाक्टरको परामर्श लिन नभुल्नुहोला। जनहितका लागि सुखी परिवार क्लिनिक, कालीमाटी काठमाडौँ, तरकारी बजार भन्दा 50 मिटर पश्चिम। निःशुल्क परामर्शको लागि फोन 01-42-73-180।
उपचार गरेपछि त म ढुक्क छु।
अनि सुन, बालबच्चा पुगेपछि परिवार नियोजन गर्न चाहिँ नबिर्सिनु नि।
बाँझोपनको उपचार सम्भव छ, परिवार नियोजन आवश्यक छ।
निरोगी मन स्वस्थ जीवन।
सबै किसिमका नसा तथा मानसिक रोग, रक्सी तथा लागू पदार्थ छुटाउने सफल उपचारको लागि सम्झनुहोस्
रिदम न्युरो साइकेट्रिक हस्पिटल। यहाँ बिरामीहरूलाई भर्ना गर्ने र खुरुवा बस्न नपर्ने व्यवस्था पनि छ।
थप जानकारीको लागि रिदम न्युरो साइकेट्रिक हस्पिटल, एकान्त कुना ललितपुर, सम्पर्क 5000705000711। जीवनको रिदम बिग्रेमा रिदम आउनुहोस्।
रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी कानून तथा नीतिगत व्यवस्थाका कारण लगानीको वातावरणमा पनि सुधार भइरहेको बताउनु भएको छ। अध्यक्ष ढकालले यी कानूनहरूका कारण पछिल्लो समयमा देशमा रोजगारदाता एवं श्रमिक बीचको सम्बन्ध राम्रो हुँदै गएको र यसले दिगो औद्योगिक विकास र श्रम सम्बन्धमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो।
र आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर एकको खरिदर 113.42 रुपियाँ, बिक्री दर 114 रुपियाँ 02 पैसा, युरो एकको खरिदर 124.51 रुपियाँ, बिक्री दर 125.17 रुपियाँ, साउदी अरब रियल एकको खरिदर 30.24 रुपियाँ, बिक्री दर 30.40 रुपियाँ, र बहराइन दिनार एकको खरिदर 300.85 रुपियाँ, बिक्री दर 302.44 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै किरण र भागवत विदा हुन्छौँ। नमस्कार।